क्षमाको बारेमा मिथकहरू स्टिफलरद्वारा क्षमा सबैभन्दा पहिले परमेश्वरबाट आउँछ र त्यसपछि अरू सबैमा प्रवाह हुन्छ। तर हामीले क्षमाको बारेमा मिथकहरू विकास गरेका छौँ जुन परमेश्वरको स्तर बाइबलको विरुद्धमा जाँच र मापन गरिनेछ। मिथक नम्बर एक, भगवान्ले मलाई कहिल्यै माफ गर्न सक्नुहुन्न। अधिकांश मानिसहरू एक वा दुई चरममा गुरुत्वाकर्षण गर्छन्। कतिपय मानिसहरूलाई लाग्दैन कि उनीहरूलाई क्षमा चाहिन्छ। तिमीहरू लुका अठारमा फरिसी जस्तै छन् जसले भने, प्रभु म तपाईँलाई धन्यवाद दिन्छु कि म अरू मानिसहरू जस्तो छैन। उहाँले भगवान्सँग प्रार्थना गर्दै थिए, म तिम्रो पक्षमा छु भनेर तिमीलाई खुसी लाग्दैन, तर मैले फेला पारेको छु कि धेरै मानिसहरू अर्को चरममा गुरुत्वाकर्षण गर्छन्। तिमीहरू आफैलाई हेर्छन् र तिनीहरूको पापहरूको लामो सूची देख्छन्। तिमीहरू यसको विपरीत, तिमीहरूको जीवनको लागि भगवान्को आदर्श इच्छाको अनुभूति र तिनीहरू निष्कर्षमा पुग्छन्, भगवान्ले मलाई कहिल्यै माफ गर्न सक्नुहुन्न, म उसको लायक छैन। परमेश्वरको क्षमाको बारेमा सत्य बाइबल मार्फत सबै तरिकामा फेला पार्न सकिन्छ, तर त्यहाँ दुई खण्डहरू छन् जसले यसलाई वास्तवमा प्रकाशमा ल्याउँछ। रोमी 5:6-8 तपाईँले देख्नुभयो, ठिक समयमा जब हामी अझै शक्तिविहीन थियौँ, ख्रीष्ट अधर्मीहरूको लागि मर्नुभयो। असल मानिसको लागि कसैले हिम्मत गर्न सक्ने भए पनि धर्मी मानिसको लागि बिरलै कोही मर्नेछन्। तर परमेश्वरले हाम्रो लागि आफ्नो प्रेम यसरी देखाउनुहुन्छ, जब हामी पापी थियौँ, ख्रीष्ट हाम्रो लागि मर्नुभयो। ओह, त्यो मुखको कुरा हो। लुका 15:11-32 उडन्ता पुत्रको दृष्टान्तले देखाउँछ कि परमेश्वरले आफ्ना सबै छोराछोरीहरूलाई तिनीहरूको सोच्ने र व्यवहार गर्ने तरिका परिवर्तन गर्न र उहाँमा फर्केको चाहनुहुन्छ। परमेश्वरले हामीप्रतिको आफ्नो प्रेम यसरी देखाउनुहुन्छ, हामी पापी छँदै ख्रीष्ट हाम्रो लागि मर्नुभयो। रोमी 5:8 परमेश्वरलाई के गर्न उत्प्रेरित भयो? एउटा कुरा, उनको मायालु स्वभाव हो। हाम्रो भगवान प्रेम हुनुहुन्छ। 1 युहन्ना 4:8 हामीले उडन्ता छोरा भनेर बोलाएको दृष्टान्त साँच्चै अनुपयुक्त छ। यसलाई अझ उपयुक्त रूपमा मायालु पिताको दृष्टान्त भनिन्छ। दृष्टान्तको सम्पूर्ण सन्देश छोराको उदारतामा होइन, यो बुवाको भव्य प्रेममा छ। बाइबलले यी तीन खण्डहरूमा र अन्य धेरै ठाउँहरूमा स्पष्ट पार्छ कि हाम्रो बारेमा कुनै पनि कुरा छैन जसले हामीलाई परमेश्वरलाई क्षमा गर्न योग्य बनाउँछ। उहाँको लागि हामीले गर्न सक्ने केही छैन जसले उहाँको पक्षमा हुँदा उहाँलाई अझ पूर्ण बनाउँछ। परमेश्वरले क्षमा गर्नुको एउटै कारण यो हो कि क्षमा गर्ने उहाँको स्वभाव हो। उहाँ पूर्ण मायालु पिता हुनुहुन्छ र हामी उहाँको प्रशंसा गर्छौँ। परमेश्वर सधैँ हामीलाई क्षमा गर्न तयार हुनुहुन्छ। उडन्ता छोराको दृष्टान्तलाई विचार गर्नुहोस्। अभिभावकहरूले यसबाट पहिचान गर्न सक्छन्। केटाले आफ्नो सम्पदा लियो, हिँड्यो र बर्बाद गर्यो। हामीलाई थाहा छैन कि विरासत कति लामो भयो, हप्ता, महिना, सायद वर्षहरू। अन्तमा ऊ दुखी र बोकाएर हिँड्दै फर्कन्छ। उडन्ता छोराको बुबाले कहिले त्यो सम्बन्ध पुनर्स्थापित गर्न चाहन्थे र त्यो क्षमा उहाँलाई दिन तयार हुनुहुन्छ? जुन मिनेटमा ऊ हिँड्यो र हरेक मिनेट त्यो केटा गयो। जवान मानिस घर आउँदै गर्दा बुबाले उसलाई धेरै टाढा नै देखे र उनी दगुरे। त्यो सारा गाथामा उनको प्रेम कहिल्यै डगमुभएन र क्षमा सधैँ लिनको लागि त्यहाँ थियो। तर केटाले त्यो बुझेन किनभने उसले मिथकमा किनेको थियो त्यो झुटकी। जब ऊ टाढा गयो, उसको बुबाले उसलाई कहिल्यै माफ गर्न सक्नुहुन्न। यो सकियो। सम्बन्ध सधैँको लागि गोली हानिन्छ। कथा याद छ भने उसलाई यति भोक लाग्यो कि उसले खुवाएको सुँगुरसँग पनि खाना खायो। जब त्यो भोकको पीडाले उसलाई चोट पुर्यायो, उसले अन्तत एउटा योजनाको साथ आयो। उसले भन्यो, मलाई लाग्छ म घर गएर दास बन्ने भिख माग्छु। के तिमीलाई थाहा छ उसले आफ्नो बुवाको दास बन्ने सोच किन आयो? त्यो झुटलाई विश्वास गरेको कारणले सैतानले उसलाई पत्याउन खोजेको थियो। तिमी कहिल्यै फर्कन सक्दैनौ, र यदि तपाईँले गर्नुभयो भने तपाईँ दास हुनुहुनेछ। जुन सैतानले हामीलाई स्वर्गीय पिताको बारेमा विश्वास गरोस् भन्ने चाहन्छ, म चाहन्छु कि तपाईँ बिन्ती गर्न सक्नुहुन्छ किनभने म तपाईँ कत्तिको योग्य हुनुहुन्छ भनेर हेर्न चाहन्छु। गलत, गलत। परमेश्वरले हामीलाई माफ गर्नुभयो। के तपाईँले रोमी 5:8 फेरि हेर्नुहुनेछ? उहाँले हामीलाई उहाँको प्रेम देखाउनुभयो। जब हामी अझै पापी थियौँ, उहाँले हजारौँ वर्ष पहिले हाम्रो ठाउँमा क्रुसमा सिद्धलाई मर्न दिनुभयो। क्षमा तब मात्र प्राप्त हुन्छ जब यो स्वीकार गरिन्छ। केटाको बाबुले कहिले माफ गरे? ऊ बाहिर निस्केको मिनेटमा उसलाई माफ गर्न तयार र इच्छुक थियो, तर केटा घर नफर्केसम्म र आफ्नो बुवाको दयामा नपरेसम्म केटा हराएको थियो। त्यो सबै समय उसको बुवा तयार हुनुहुन्थ्यो र उसको पीठमा लुगा, हातमा औँठी, खुट्टामा जुत्ता र पेटमा खाना लगाउन पर्खिरहनु भएको थियो। तर त्यो सबै समय केटा पैसाहीन थियो, बोको थियो र हराएको थियो, र तपाईँ पनि हुन सक्छ। अहिले भगवान्ले मलाई कहिल्यै माफ गर्न सक्नुहुन्न भन्ने मिथकमा तपाईँ विश्वास गर्नुहुन्छ। सत्य यो हो, उहाँ सधैँ चाहनुहुन्थ्यो, तर तपाईँ बाँच्नुहुनेछ र दुखी, दयनीय र हराएर मर्नुहुनेछ जबसम्म तपाईँ फर्केर आउँदैन र तपाईँको लागि पर्खिरहेको क्षमाको लागि त्यो क्रुसमा जानुहुन्छ। त्यो क्षमाको उत्तम र एकमात्र स्रोत हो। ठूलो खबर हो, हाम्रा परमेश्वरले भन्नुभयो, यदि तपाईँ क्षमा चाहनुहुन्छ भने तपाईँले विश्वास गर्नुपर्दछ कि येशू परमेश्वरका पुत्र तपाईँको पापहरूको बलिदानको रूपमा क्रुसमा मर्नुभयो। येशु नै परमेश्वरको पुत्र र प्रभु हुनुहुन्छ भनी स्वीकार गर्न इच्छुक हुनुहोस्। वा तपाईँको जीवनको मालिक, यसलाई लुकाउनुहोस्। यो पर्याप्त विश्वास गर्नुहोस् कि तपाईँ कसैलाई बताउनुहुनेछ। येशुलाई प्रेम गर्नुहोस्, त्यसपछि उहाँको मृत्युमा उहाँसँग एकताबद्ध हुनुहोस्। पानीको चिहानमा डुबेर प्राय जसलाई भनिन्छ बप्तिस्मा, तपाईँलाई बचाउनको लागि उहाँको नाम पुकार्दै र जीवनको नयाँतामा हिँड्नको लागि परमेश्वरबाट पुनरुत्थान हुनुहोस्। नयाँ आध्यात्मिक अस्तित्व। मिथक नम्बर दुई, म कहिल्यै माफ गर्न सक्दिनँ कसैले मलाई केही गर्यो वा मेरो बारेमा केही भन्यो। तपाईँले सोच्नुभएको कुरा तिनीहरूले गरेन वा भनेनन्। तपाईँको असन्तुष्टिको कारण गम्भीर हुन सक्छ, यो सानो हुन सक्छ, यो धेरै लामो समय पहिले भएको हुन सक्छ, यो धेरै भर्खरको हुन सक्छ, यो चिजहरूको दोहोऱ्याइएको श्रृङ्खला वा एकपटकको कुरा हुन सक्छ। तर सत्य के हो, तपाईँले आफ्नो हृदयमा हेर्नुभयो भने यसले तपाईँलाई दुःखी बनाइरहेको छ। तिमीहरू विरुद्ध तितो छौ र तिनीहरूलाई सजाय दिन चाहन्छौ, तर तिम्रो तितोपनले तिमीलाई क्रोध, मोहभङ्ग र आन्दोलनको कोठरीमा थुनिरहेको छ। क्षमा तपाईँलाई त्यो सेलबाट अन्नग गर्ने कुञ्जी हो र यो तपाईँको खल्तीमा छ। तर तपाईँले क्षमाको बारेमा मिथकमा किन्नुभएको छ। कुन कुराले हामीलाई त्यो कुञ्जीमा पुग्न र बाहिर निकाल्नबाट रोक्छ? त्यो मिथकहरू हुन् जुन हामी क्षमाको बारेमा किन्न आएका छौँ। के तपाईँले त्यो कहिल्यै सुन्नुभएको छ? समयले सबै घाउहरू निको पार्छ। त्यो झुट हो। त्यो पुरानो क्लिस धेरै पटक दुरुपयोग र गलत छ। समस्याको सामना गर्ने हाम्रो डरमा हामी मान्दछौँ कि यदि हामीले कसैको अपराधबाट महसुस गरेको चोट र रिसलाई बेवास्ता गऱ्यौँ भने त्यो हट्छ। होइन, समय बित्दै जाँदा क्षमा नगरिएका अपराधहरू निको हुन्छ, जस्तै समय बित्दै जाँदा घरको लागि अपर्याप्त रूपमा राखिएको जगलाई निको पार्छ। वा समय बित्दै जाँदा तपाईँको शरीरमा संक्रमण निको हुनेछ। समय बित्दै जाँदा अवस्था झन् झन् बिग्रन्छ। मिथक भनेको समयले सबै घाउहरू निको पार्छ। सत्य यो हो कि समयले मात्र निको पार्न मद्दत गर्दछ जब सही छनौट गरिन्छ। मिथक नम्बर चार, माफ गर्नको लागि मैले मेरो चोटलाई अस्वीकार गर्नुपर्छ। धेरै मानिसहरूले माफ गर्दैनन् किनभने उनीहरूलाई गहिरो चोट लागेको थियो। तिमीहरू सोध्छन्, यदि मैले माफ गरे भने मैले मलाई चोट पुर्याएको छैन जस्तो व्यवहार गर्नुपर्छ। मैले मेरो अनुहारमा त्यो मुस्कान राख्नुपर्छ र त्यहाँबाट जानुपर्छ र भन्नुपर्छ, ओह, म तिमीलाई माफ गर्छु। होइन, यसले मलाई कति पनि परेशान गरेन, त्यो सत्य होइन। तथ्य यो हो, चोटको इन्कार अपरिपक्वताको सङ्केत हो। अपमानित भएको र क्षमा गर्न चाहने एक परिपक्व क्रिश्चियनले परिस्थितिलाई इमान्दारीपूर्वक हेर्छ र भन्छ, तिमीलाई थाहा छ, मलाई त्यसले चोट पुर्यायो, नराम्रो चोट लागेको थियो, तर परमेश्वरको शक्तिले म त्यसबाट काम गर्न चाहन्छु र म समाधान गर्न चाहन्छु। त्यो क्षमाको यस मुद्दामा हामीलाई पुनः प्राप्तिको लागि बाटोमा ल्याउनको लागि त्यो इमान्दारी कुञ्जी हो। चोटलाई अस्वीकार गर्नु वा यसलाई अस्वीकार गर्नुले माफी प्रक्रियामा बाधा पुर्याउँछ। अब बन्नुहोस्, त्यसमा नबस्नुहोस् र यसलाई बलियो हुन नदिनुहोस्। यसलाई प्राप्त गर्नुहोस्, यसलाई अस्वीकार नगर्नुहोस्। मिथक नम्बर पाँच, क्षमा र विश्वास एउटै कुरा हो। केही मानिसहरू सोध्छन् कि यदि तिनीहरूले एक व्यक्तिलाई माफ गरे भने कुनै न कुनै रूपमा तिनीहरूले आफ्नो सम्पूर्ण जीवन खोल्नुपर्छ र त्यो व्यक्तिलाई पूर्ण रूपमा भरोसा गर्नुपर्दछ। जबकि उल्लङ्घन गर्नेहरू भन्छन्, ओह, तिनीहरूले मलाई माफ गरे भने, तर तिनीहरू अहिले मलाई विश्वास गर्दैनन्। तर क्षमा र विश्वास एउटै कुरा होइन, यहाँ आधारभूत भिन्नता छ। क्षमा सित्तैमा दिइन्छ, विश्वास कमाइन्छ। येशूले हामीलाई 70 पटक 7 पटक अपमान गर्ने कसैलाई क्षमा गर्न सिकाउनुभयो। हामीले एउटै अपराधमा पनि यो गर्नुपर्छ। के तपाईँ सोच्नुहुन्छ कि तपाईँले एउटै अपराधमा यो गर्न सक्नुहुन्छ? 70 पटक 7 पटक? तर सम्बन्धमा विश्वास धेरै बिस्तारै फिर्ता बनाउनुपर्छ। हरेक सफल उल्लङ्घन वा अपराधले त्यो विश्वासलाई सामना गर्न धेरै गाह्रो बनाउँछ। छस लुइसले यो क्षमाको बारेमा लेखे। उनले भने, यस माफीको मतलब यो होइन कि तपाईँले अर्को प्रतिज्ञामा विश्वास गर्नुपर्छ। यसको मतलब यो हो कि तपाईँले कुनै पनि असन्तुष्टिको निशानलाई मार्न हरसम्भव प्रयास गर्नुपर्छ। तपाईँको हृदय त्यस व्यक्तिलाई अपमानित गर्ने, चोट पुर्याउने वा फिर्ता तिर्ने इच्छा, त्यो क्षमा हो। मिथक नम्बर छ, माफ गर्नु भनेको बिर्सनु हो। उनीहरूले मलाई कहिल्यै माफ गरेका छैनन् किनभने तिनीहरूले यसको बारेमा कहिल्यै बिर्सेका छैनन्। हामी मानव हौं र केही ठूलो पीडाले हाम्रो मेमोरीमा अमिट छाप बनाउँछ र यो तुरुन्तै पोफ जाँदैन र हामीले चाहेको बेला हराउँछ। यर्मिया 31 परमेश्वर भन्नुहुन्छ, म तिनीहरूको अधर्म र पाप क्षमा गर्नेछु, म फेरि सम्झने छैन, म यससँग पूर्ण रूपमा सम्बन्धित हुन सक्दिन। यो होइन कि भगवान अचानक बुढो हुँदैछ वा अल्जाइमरको स्पर्श छ। भगवान भन्छन्, म यसलाई फेरि कहिल्यै ल्याउने बाचा गर्छु। हामीले त्यो कुरालाई पछाडि राख्नको लागि सचेत छनौट गर्न सक्छौं र यसमा बस्दैनौं। यसलाई पप अप र हाम्रो सम्बन्धमा बाधा उत्पन्न गर्न नदिनुहोस्। मानिस जति परिपक्व हुन्छ उसले त्यति राम्रो गर्न सक्छ। क्षमा गर्ने बारे सत्य भनेको परमेश्वरले तपाईँलाई कसरी क्षमा दिनुभएको छ भनेर सम्झनु हो। त्यो निरपेक्ष कुञ्जी हो र त्यसैले यो पाठ यही दाबीबाट सुरु भयो। यदि हामीले यो वास्तविकतालाई पूर्णतया अँगालेका छौं भने हामीलाई अरू मानिसहरूलाई क्षमा गर्न बहुमूल्य सानो समस्या हुनेछ। पावलले एफिसी 4:32 भने, एक अर्काप्रति दयालु र दयालु हुनुहोस्, ख्रीष्टमा जस्तै परमेश्वरले तिमीहरूलाई क्षमा गर्नुभयो। अरूलाई क्षमा गर्न कठिन समय भएको व्यक्ति अपवाद बिना परमेश्वरको अनुग्रहको अपर्याप्त भावना भएको व्यक्ति हुनेछ। मत्ती 18 येशूले एक सेवकको बारेमा एउटा दृष्टान्त बताउनुभयो, जसले एक राजाको सेवा गर्यो र कुनै न कुनै तरिकाले उसलाई 10,000 तोडाको ऋण जम्मा गर्यो। कुनै पनि देशमा कुनै पनि मानवद्वारा एक ठूलो रकम, त्यो नोकरसँग राजालाई चुक्ता गर्ने कुनै उपाय थिएन। उनले आफ्नो परिवारको लागि राजासँग विन्ती गर्न थाले। दयालु राजाले उसलाई माफ गर्नुभयो, बिर्सनुहोस्। तपाईँ विश्वास गर्न सक्नुहुन्छ? त्यसपछि केही अविश्वसनीय भयो। यति ठूलो ऋण माफी भएको त्यो नोकर गएर आफ्नो मालिकले माफी गरेको रकमको तुलनामा उसलाई ज्यादै थोरै ऋणी भएको सम्झी नोकर भेट्टायो। उनले दयाको निवेदन अस्वीकार गर्दै तुरुन्त भुक्तानीको माग गरे। त्यो पहिलो सेवकले उसको लागि के गरेको थियो भन्ने कुराको जानकारी थिएन। यहाँ क्लिन्चर छ, परमेश्वरले हामीले अरूको लागि के गरेको आशा गर्नुहुन्छ जुन उहाँले हाम्रो लागि पहिले नै गरिसक्नु भएको छ। यो तब मात्र हुनेछ जब हामीले थाहा पाउँछौँ कि परमेश्वरले हाम्रो लागि के गर्नुभयो। बुझ्नुहोस् कि क्षमा एक छनौट हो, भावना होइन। भावनाहरू सबै क्षमाको यो व्यवसायको वरिपरि छन्। कहिलेकाहीँ हामीलाई क्षमा गर्न आह्वान गरिन्छ जब हरेक भावना यसको विरुद्ध लडिरहेको छ। यहाँ बिन्दु छ, यो जीवनमा सबै कुरा जस्तै छ। जब तपाईँ एक कठिन र कठिन दिनपछि धेरै चाँडो उठ्नुहुन्छ, तपाईँका भावनाहरू ओछ्यानबाट बाहिर निस्कन चाहँदैनन्। तर तपाईँ हुनुहुन्छ, तपाईँले गर्नुभएको छ। एकचोटि तपाईँले गर्नुभयो, तपाईँको भावनाहरू लाइनमा हुन थाल्छन्। तपाईँसँग क्षमाको बारेमा विकल्प छ। जब कसैले तपाईँलाई अपमान गर्छ, तपाईँ यसलाई अभ्यास गर्न सक्नुहुन्छ वा तपाईँ यसलाई छोड्न सक्नुहुन्छ। तपाईँ यसलाई बारम्बार रिहर्सल गरिरहन सक्नुहुन्छ र यो बलियो हुनेछ, वा तपाईँ यसलाई जारी गर्न सक्नुहुन्छ। यो छनौट हो, भावना होइन। क्षमा नगर्ने हृदयको नतिजा बुझ्नुहोस्। पहिलो नोकरले दोस्रो नोकरलाई कस्तो व्यवहार गरियो याद गर्नुहोस्। जब राजाले यो कुरा सुने तब उनले पहिलो नोकरलाई भित्र बोलाए। त दुष्ट सेवक हो, उसले भन्यो, मैले तिम्रा सबै ऋण रद्द गरे किनभने तपाईँले मलाई विन्ती गर्नुभयो। मैले तिमीलाई गरेझै तिमीले आफ्नो सङ्गी सेवकलाई दया गर्नु पर्दैनथ्यो। क्रोधमा उसको मालिकले उसलाई यातना दिन जेलरको हातमा सुम्पिदिए। जब राजाले अर्को मानिससँग गरेको व्यवहार थाहा पाए, उसले भन्यो, मेरो क्षमा तिम्रो लागि थियो, तिमीले दाबी गर्यो। दृष्टान्तमा उल्लेख गरिएको यातना नरकको प्रतीकात्मक हुन सक्छ, तर यो हो, तर पृथ्वीमा नरक जस्तै, जब रिसले तपाईँलाई सङ्क्रमित गर्छ, यसले तपाईँलाई यातना दिन्छ, यसले तपाईँलाई अर्को व्यक्तिमा पुग्न जेलमा बन्द गर्छ र यसले तपाईँलाई मार्छ। के त्यहाँ तितो सम्झना छ तिमीलाई खुसी लुट्ने? तपाईँलाई दुख्ने कुनै चोट छ? यसलाई जान दिनुहोस्। यसले तपाईँलाई मात्र सताइरहेको छ। तपाईँले यसलाई अर्को व्यक्तिको विरुद्धमा राख्दै हुनुहुन्छ र उनीहरूलाई यो थाहा नहुन सक्छ। यसले तिनीहरूलाई कुनै पनि चोट पुर्याउँदैन र यसले तपाईँलाई मार्दैछ। यो एकमात्र अवस्था हो जुन म हाम्रो भगवान्ले क्षमाको प्रस्ताव फिर्ता लिएको सम्झन सक्छु। उसले भन्यो, यदि तपाईँले अन्य मानिसहरूलाई माफ गर्न अस्वीकार गर्नुभयो भने तपाईँले मेरो लागि पुल काट्नुभएको छ। स्वर्ग जानको लागि तिमी र मैले पार गर्नुपर्ने पुललाई जलाउनु हुँदैन। यो एक पुलको धेरै महत्त्वपूर्ण छ, यो माफी भनिन्छ पुल हो। प्रभुले हामीलाई प्रार्थना गर्न सिकाउनुभयो, हामीलाई हाम्रा अपराधहरू क्षमा गर्नुहोस् जसरी हामीले हाम्रो विरुद्धमा अपराध गर्नेहरूलाई क्षमा गर्छौं। के तपाईँ साँच्चै प्रभु प्रार्थना गर्न चाहनुहुन्छ, मलाई माफ गर्नुहोस् जसरी म अरू मानिसहरूलाई क्षमा गर्दैछु? हामीलाई हाम्रो अपराध माफ गर्नुहोस् जसरी हामी हाम्रो विरुद्धको अपराध माफ गर्दैछौं। अब यो एक विचार छ। सामयिक बाइबल अध्ययन विद्यार्थी जानकारी। नाम, ठेगाना, सहर, राज्य, जिप कोड, इमेल, फोन। पाठ सन्देश र आफ्ना प्रश्न वा टिप्पणीहरू बारे आफ्नो बुझाइ प्रविष्ट गर्नुहोस् र तल सूचीबद्ध प्रशिक्षकलाई पठाउनुहोस्। प्रशिक्षक जानकारी। नाम, ठेगाना, सहर, राज्य, जिप कोड, इमेल, फोन। यदि कुनै प्रशिक्षक बोप ठपेको गिमेल खममा पठाउनुहोस्।